नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म प्रकाश ढकाल, समसामयिक विषय वस्तु र घटनाक्रमका बारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी सरकार र स्थानीय तहबीच देखिएको विवाद र कर्मचारी व्यवस्थापन बारे छलफल गर्दैछौं। स्थानीय तह सञ्चालनका लागि प्रष्ट कानूनी व्यवस्था नहुँदा सरकारले पटक पटक विभिन्न खालका आदेश जारी गर्दै आएको छ। गएको जेठ 18 गते स्थानीय तह सञ्चालन आदेश जारी गर्दै सरकारले निर्वाचित जनप्रतिनिधिहरूलाई काम गर्न निर्देशन दिएको थियो। त्यसपछि पनि सरकारले छुटपुट रूपमा निर्देशन दिँदै आएको छ। कानून नबनेको अवस्थामा सरकारले यसरी आदेश जारी गरेपछि स्थानीय तहको अधिकार कुण्ठित भएको भन्दै निर्वाचित प्रतिनिधि र केही जानकारहरूले आलोचना गर्न थालेका छन्। तर सरकारले भने अधिकारमाथिको हस्तक्षेप नभई स्थानीय तहलाई काम गर्न सहजीकरण मात्र गरेको बताउँदै आएको छ। यस्तै स्थानीय तह सञ्चालनमा कर्मचारी व्यवस्थापनको विषय पनि पेचिलो रूपमा उठ्दै आएको छ। कर्मचारी समायोजन सम्बन्धी विधेयक संसदमा विचाराधीन रहेको अवस्थामा स्थानीय तहमा गएका कर्मचारी फर्कन खोजिरहेका छन्। आजको कार्यक्रममा हामी स्थानीय तहलाई सरकारले आदेश जारी गरेर अधिकारमाथि हस्तक्षेप गरेकै हो त, जनप्रतिनिधिका निर्णय स्वेच्छाचारी देखिएका हुन्, स्थानीय तहमा सहज रूपमा सेवा प्रवाह गर्न कर्मचारीको व्यवस्थापन कसरी गर्न सकिएला लगायतका विषयमा छलफल गर्दैछौ। कार्यक्रममा हामीसँग हुनुहुन्छ स्थानीय शासनका विज्ञ एवं त्रिभुवन विश्वविद्यालय ग्रामीण विकास विभागका पूर्व प्रमुख प्राध्यापक डाक्टर प्रेम शर्मा। तपाईँलाई कार्यक्रम बदलिदो नेपालमा स्वागत छ।
धन्यवाद।
नयाँ स्थानीय तह कार्यान्वयनमा आएसँगै नयाँ चुनाव भएसँगै माथिल्लो सरकार स्थानीय विकास मन्त्रालय र स्थानीय तहबीच खालको द्वन्द जस्तो देखिन्छ। स्थानीय विकास मन्त्रालयले विभिन्न किसिमका आदेशहरू स्थानीय तह सञ्चालनका लागि ऐन बनाएको कारणले हामीले जारी गर्न बाध्य भएका छौँ भनेर पटक पटक जारी गरेको छ। तर निर्वाचित प्रतिनिधिहरूले चाहिँ यो हाम्रो अधिकार, संविधानले दिएको अधिकारमाथि पनि हडप्ने काम भयो भनेर चाहिँ आलोचना गरिरहेका छन्। यसलाई कसरी हेर्नु पर्ला, यो कस्तो कुरो हो?
यो पहिला कुरा यहाँले जुन प्रयोग गर्नुभयो, द्वन्द छ मन्त्रालय र अथवा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्थानीय तह अथवा सरकारको बीचमा, अर्थात गाउँपालिका र नगरपालिका र मन्त्रालयको बीचमा द्वन्द भन्नुभयो, त्यो गलत हो। कसरी गलत हो भने त्यो द्वन्द छँदै छैन। द्वन्द भने के हो, त्यो परिभाषा फरक हुन्छ। रहेको कुरो के हो त भन्दा, एकले अर्कालाई बुझ्न नसकेको आफ्नो अधिकार क्षेत्रको विषयमा ज्ञान नभएका कुराले एउटा अन्योल अथवा अस्पष्टता हुन गएको, दुविधा हुन गएको। रह्यो कुरो के हो भन्दा, हामी अहिले केन्द्र सरकारले के अधिकारहरू कटौती गर्यो भन्ने कुरा जुन चर्चामा आइराखेका छ, यो चर्चामा आएका कुराहरूमा यो कुन कुरामा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव का अनुसार र मैले पनि अहिले प्राप्त बनेका डकुमेन्टहरूभित्र गएर हेर्दाखेरि 291 वटा अधिकार क्षेत्रमा स्थानीय सरकारहरू अथवा तह काम गर्न खुलस्त छ अथवा स्वतन्त्र छ अथवा स्वायत्त छ। तर कुरो के आयो भने एउटा चिज छैन, जस्तै स्थानीय शासन ऐन जुन पहिला हामीले स्थानीय स्वायत्त शासन 2055 भन्छौँ, त्यो ऐन चाहिँ संसदमा छ, त्यो पारित भइसकेको अवस्था छैन। त्यसले केही कुराहरू प्रष्टाउँछ अधिकार क्षेत्रको बारेमा, त्यो नभएको कुरो हो, त्यो पनि फेरि अहिले संसदमा टेबलमा छ, त्यो पास भइहाल्छ, छिट्टै आउँछ। तर एउटा कुरो के होइन भने, स्थानीय जनप्रतिनिधिहरूले लाई जुन मन्त्रालयले विभिन्न 16 वटा नमुना कानूनहरू बनाएर पठाएको हो, तर मान्छेमा के बुझाइ भयो भने यो माथिबाट हामीलाई डिक्टेट गरियो, निर्देशित गरियो भन्ने कुरा, त्यो होइन। तपाईँलाई मैले चिठीको एउटा खाका नमुना बनाएर दिन्छु भने मैले चिठी लेखेर तपाईँलाई कोचाइदिया त होइन। त्यस्तै जस्तो मन्त्रालयले त सहजीकरणको भूमिका निर्वाह गरेर तपाईँले यसो तरिकाले कानुन बनाउन सक्नुहुन्छ है भनेर नमुना दिया हो। तपाईँहरूले यस प्रश्नमा सोध्नुहोस् पहिला ती स्थानीय तहका जनप्रतिनिधि, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख उपप्रमुखलाई सुन्नुहोस् पहिला, तपाईले कुन कुन कुरामा काम गर्न पाउनु भएन, के कुरालाई कुन कानूनले अप्ठ्यारो पार्यो भने पहिला सोध्नुहोस्। अचुवाको भरमा हावादारी कुरा गरेर अनि हामीलाई यसो गरी उसो गरी हामीले काम गर्ने अवसर पाइएन भन्नु चाहिँ अलि त्यति नाच्न त सिपालु थिए तर आँगन टेढो परेछ भने जस्तै मात्रै हो। त्यसो भन्दा काम गर्ने मान्छेलाई प्रशस्त अवसर छ, मौका छ, कानूनले रोकेको छैन र अहिले त माथि एउटा कुनै निर्देशित सिकाहरू गरेको होइन, बरु के गर्ने सहजीकरणको रूपबाट केही नमुना कानूनहरू अहिलेसम्ममा सुन्नमा आएको मैले मन्त्रालयमा थाहा पाएसम्म 16 एउटा नमुना कानूनहरू बनाएर पठाइएको छ।
त्यो सर यसो भनेर यो जुन न्यायिक अधिकार छ नि उपप्रमुखले प्रयोग गर्ने स्थानीय तहको त्यसलाई चाहिँ अहिले तत्काल कार्यान्वयन नगर्नु भनेर स्थानीय विकास मन्त्रालयले भन्यो तर त्यसलाई सर्वोच्चले उल्टाइदियो भनेर पनि त्यो खालको आदेश पनि आएको छ।
अब यो सर्वोच्चले व्याख्या गर्ने हो संविधानको। अब स्थानीय न्यायिक समिति भनेको गाउँपालिकाको उपाध्यक्ष र नगरपालिकाको उप प्रमुखबाट को अध्यक्षतामा 3 सदस्यीय हो। त्यो साधारण तरिकाको हिजो राणा शासनमा मुखियाले अथवा जिम्मालले खेल्ने भूमिका जति मात्रै हो। के हो त भन्दा बाटो पैनी कुल्लो होइन, सिँचाइका कुरा, गाई भैँसी वस्तुभावहरूले कसैको बाली ऊ नासेका कुरा अथवा श्रीमान श्रीमती बिचमा झैझगडा भएका अथवा कुनै त्यस्ता आपसिक एउटा उसमा अन्य समझदारीमा आएका विकृतिहरूको समाधान गर्ने न्यायिक अधिकार मात्रै हो। फेरि त्यसको अल्टिमेट फाइनल निर्णय दिने त्यो न्यायिक समिति पनि होइन। आफूलाई चित्त नबुझेमा, न्याय नपाएको महसुस भएन, मौलिक हक नै हनन भएको खण्डमा त्यहाँभन्दा माथि जाने ठाउँ छ, त्यो हो जिल्ला अदालत, त्यसपछि उच्च अदालत होला, त्यसपछि सर्वोच्च अदालत होला, त्यहाँ प्रशस्त ठाउँ छ। त्यसो भन्दा अब सर्वोच्चले त्यो गर्ने कुरा, अब मन्त्रालयले यति ढङ्ग नपुऱ्याएर त्यस्तो किसिमले हस्तक्षेप गरे होला भनेर त मैले त कल्पना गर्दिनँ, ती कुराहरू झुटै होला।
जस्तै यो कर्मचारीको व्यवस्थापन गरेर पनि अलिक जटिल जस्तो देखिन्छ स्थानीय तहमा चाहिँ, माथिबाट पठाएको कर्मचारीहरू तल चाहिँ अलि जान नमानेको कि गएकाहरू पनि हामीले सरुवा ल्याऊ भनेर आइरहेको स्थिति छ, यो चाहिँ कहाँ अलिकति कुरो मिलेन कर्मचारीहरू तल जान नचाहनुको कारण?
यो बडा महत्वपूर्ण प्रश्न गर्नुभयो, यो जटिल समस्या छ। यसमा साँच्चै भनियो भने यो जेन्युन कुरा हो, यो चाहिँ स्थानीय सरकारलाई नेपाल सरकारले प्रम्प्टली भन्छु समयमै कर्मचारी व्यवस्थापन गर्न नसक्दाखेरि विकृति विसङ्गति अनि जनताले आशा गरेको अथवा सेवाग्राहीले आशा गरेको कुरामा कुठाराघात हुन्छ। यो मैले देखिराखेको छु। अहिले एउटा नगरपालिकाको वडामा हिजो एउटा गाविस स्तरको काम गर्ने मान्छेको जुन सचिव बसिया थियो त्यो सचिव एसएलसी सरहको मान्छे हुन्थ्यो। अब कुनै कुनै ठाउँमा अब स्वत वृत्ति विकासका तरिकाले योग्यता बढायो होला कुनै सचिवले, तर तल्लो स्तरमा मिनिमम योग्यता भने एसएलसी थियो। यो एसएलसीको मान्छेले सञ्चालन गरे जस्तै अहिले त्यस्तै काम चलिरहेको अवस्था छ। र रह्यो कुरो कहाँ भन्दा नेपाल सरकारले खटाएको ठाउँमा नजानेको मैले सुनेको शिक्षा मन्त्रालयभित्रका धेरै जान इच्छुक भएनन् रे अथवा मिलेनन् रे, तर एउटा चिज त हो नि त, 70 तरिकाले हामी स्थानीय सरकार सम्बन्धीको कुरा गर्ने विद्यार्थीले के बुझ्नुपर्छ भने स्थानीय तहको सेवा आयोग हुनुपर्छ, त्यो तुरुन्तै खोलिएको हुनुपर्छ। र अहिले त्यो अपुग कर्मचारी सेवा आयोगले खोल्ने हो। अहिले भइरहेका मौजुदा यो केन्द्रीय शासन प्रणाली अनुसार एकात्म शासन प्रणालीमा भएका केन्द्र केन्द्रमा अरू विषय शाखा मन्त्रालयदेखि जिल्ला विकास समिति का वरिपरि जिल्ला स्तरीय शाखाहरूमा रहेका कर्मचारीलाई समायोजन तुरुन्तै गर्नुपर्छ। यो नेपाल सरकारले दृढताका साथ यसलाई लागू गर्नुपर्छ, जसमा अब ओरिएन्टेसन्स अभिमुखीकरण दिनुपर्ने तालिम दिनुपर्ने कुरो टक्कर आँट्छ। किन भन्दा हिजो स्थानीय सरकार भनेको के हो, स्थानीय निकाय भनेको के हो, थाहा नपाएका कर्मचारीहरू छन्, थाहा त पाएका तर त्यस सम्बन्धी ज्ञान नलिएका व्यक्तिहरू छन्। र कसरी काम गर्ने हो अहिलेको परिवर्तित प्रणाली अनुसार स्थानीय शासन ऐन आउँदैछ 74 भने यस अनुसार काम गर्न कसरी गर्ने भन्ने कुरा त ओरिएन्टेसन गराउनु पर्यो, विचार कर्मचारी अनभिज्ञ छन् शासन के अरे व्यवस्थापन गर्नलाई अथवा कार्यालय सञ्चालन गर्न पोख्दछन्, तर यो सम्बन्धी सिप छैन। त्यसो हुँदाखेरि यसमा चाहिँ अन्यल त पक्कै छ र तुरुन्त यसमा लागू गर्नुपर्छ। मैले पाइराखेको छु धेरै ठाउँमा
कर्मचारी समायोजन सम्बन्धी विधेयक चाहिँ संसदमा विचाराधीन छ, त्यसका के प्रावधानलाई लिएर चाहिँ चर्को विवाद जस्तो देखिन्छ? जस्तै निजामती सेवा ऐनमा चाहिँ 90 दिनको जुन सेवा अवधि थियो खटाको ठाउँमा नगएदेखि त्यसलाई 35 दिनमा धारियो, स्थानीय तहमा पुगिसकेपछि हाम्रो वृद्धि विकासको चाहिँ प्रक्रिया प्रष्ट भएन, अन्त चाहिँ सर्व हुने नहुने कुरा पनि प्रष्ट भएन भन्दा चाहिँ अहिले शिक्षा मन्त्रालयको त अहिले प्रष्ट रूपमा आएको छ असन्तुष्टि, अरू सेवाका सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरूको पनि त्यो असन्तुष्टि देखिन्छ। भनेपछि त्यो विधेयककै कति कमजोरीका कारणले त्यो असन्तुष्टि बढेको हो कि हामीले कन्भिन्स गर्न नसकेको?
पहिलो कुरा कन्भिन्स गर्न नसकिएको, दोस्रो कुरो कर्मचारी भनेपछि खटाएको ठाउँमा उपयुक्त हुने ठाउँमा उपयुक्त व्यक्ति उपयुक्त पदमा जाने हो, रह्यो कुरो कहाँ हो त भन्दाखेरि यो विधेयक यति ढिलो गरेर राखिराख्नु कुनै औचित्य होइन, तुरन्तै पास गरिएको हुनु पर्यो र त्यसअनुसार होइन मैले यहाँलाई विन्ती गरेँ जनतालाई सुसूचित गर्ने कुरा गरिसकेको छु कि त्यो सँगै तत्त्व सम्बन्धीको कार्यको ओरिएन्टेसन अथवा तालिम दिइसकेपछि एक हप्ता 10 दिनको तालिम दिएपछि त कर्मचारीले त्यहाँ जान तत्पर हुनुपर्छ र उहाँ रह्यो कुरा उहाँहरूको सेवा सुविधाका कुराहरूमा केही चित्त नबुझ्दो कुरा रहरान रे, तर देशै अहिले हामी संघीय संरचनामा गइसकेपछि म त त्यहाँ जान्न भनेर कुनै कर्मचारी भन्ने सुख पाइन्छ र म मन्त्रालयमा बस्छु विभागमा बस्छु भनेर त अब त्यो विभागै रहँदैन, राज्यको पुनर्संरचना भइसकेपछि प्रशासनिक संरचना पनि हुनु त स्वाभाविक होइन र अब त्यो पनि कुरो नबुझेर कर्मचारी जान्न भन्नु त जाहिर छोडेर गयो भइहाल्छ होइन, होइन भने खट्याएको ठाउँमा सरकारले उहाँलाई बस्ने खाने र सुविधाका कुरा एउटा कर्मचारीले प्राप्त गर्ने सेवा सुविधा प्राप्त गर्ने किसिमको प्रावधान गर्छ, त्यसअनुसार व्यस्त हुन्छ र स्थानीय सरकारले ती कुराहरू अझ राम्ररी गर्छ। अब किनभने तल्लो स्तरका कर्मचारीहरूलाई शासन गर्ने अथवा कर्मचारीको व्यवस्थापन गर्ने स्थानीय तहलाई छ त, भने जस्तै माध्यमिक तहसम्मको शिक्षा सञ्चालन गर्ने सारा कुरा त गाविस र नगरपालिकाको अधिकार क्षेत्रभित्र छ नि त होइन, त्यो भित्रको मास्टरहरू कस्तो चाहिए काम गर्छन् गर्दैन सुविधा थप्न पर्छ पर्दैन अथवा सुविधा कटाउनु पर्छ अब दण्ड र पुरस्कार व्यवस्था गर्ने यावत कुरा त स्थानीय सरकारले गर्छ नि, त्यो कुरो नबुझिने कुरा। त्यस्तै जस्तो अहिले स्थानीय तहमा गएका कर्मचारीको बारेमा पनि अन्यला आउला तर विकृति कहाँ छ भन्दा हामीले हिजो कर्मचारीका पार्टीगत संघ संस्थाहरू खोलेका छौँ त्यसको आडमा ढुलीमुलीका आडमा हामीहरू केन्द्रमै ढुलीमुली गर्न रुचाउँछौँ, तर केन्द्रको अधिकार भन्न त भनिया छन् नेताहरूले सिंहदरबार अधिकार गाउँमा गयो, त्यो त मूर्खले मात्रै भन्ने कुरा हो, सिंहदरबार अधिकार कहाँ गाउँमा जान्छ र त्यो त जाँदैन। रह्यो कुरो के थियो भन्दा हिजो कर्मचारी के अरे हिजो गाविस गाउँपालिकाले धाएर सिंहदरबारबाट राष्ट्रिय योजना रातो किताबमा हाले योजना पाइन्छ भन्ने चलन त गएको हो, त्यसै कारणले अब यी सानसाना समस्याहरू स्थानीय तहमै समाधान हुने किसिमको अधिकार कानुनी अधिकार आर्थिक अधिकार प्रशासनिक अधिकार सुरक्षा अधिकारै तल दिएको कारणले त्यो सिंहदरब तल गएको भन्ने कुरा हो भने अब तलबकै तजविज हुन्छ नि त।
सरले यो एउटा शब्द पनि निकाल्नु भयो, यो स्थानीय तहको सेवा आयोग चाहिँ छुट्टै गठन गरेर अगाडि बढ्नुपर्छ, यो भनेको अब अहिले जुन लोकसेवा आयोग छ स्थानीय तहको कर्मचारीको रिक्रुटमेन्टका लागि चाहिँ छुट्टै खालको संरचना बनाउनुपर्छ भन्न खोज्नु?
अहिलेको लोकसेवा आयोगले नै रिक्रुट गरे पनि हुन्छ तर त्यसलाई स्थानीय सेवा बाट रिक्रुट भएको बनाइन पर्यो, अर्थात् अहिलेको भएको कर्मचारीलाई समायोजन गर्दा स्थानीय सेवा आयोगभित्रैको कम्पोनेन्टमा लिए भएन त, त्यसलाई रूपान्तरण गरिदिए भइगयो नि, भने अब यी सबै कर्मचारी संघीयतामा के एकात्म शासनमा काम गरेका कर्मचारी अब संघात्मक शासन प्रणाली जान्नन् भने त भन्नु छैन, अब होइन भने संघीय शासन हामी गइसकेपछि ती कर्मचारी संघीय शासन अनुसारको विधान अनुसार होइन जानु परेन, त्यसरी जाँदाखेरि त के आपत्ति छ र तर सेवा आएको हुनु पर्यो, तर त्यो सेवा जस्तै हामीले त्यो आफ्नो बाट अन्तसरो हुन नपाइने गुनासा राखे अरे गुनासा राख्न पाइन्छ, जाहिर खाने मान्छे छोडेर हिँड्नुपर्छ, होइन भने त्यही स्थानीय सरकारमा काम गर्ने मान्छे स्थानीय सरकारकै बीचमा सरुवा त भइरहेछन् पूर्व मेचीदेखि पछि महाकालीसम्म होला अथवा प्रदेशभित्रको प्रदेशभित्र होला सानसाना कर्मचारी प्रदेशभित्र हुन सक्छ, त्योभन्दा ठुलो किसिमको कुरा भयो भने बाहिर पनि हुन सक्ला, तर त्यो पनि निर्धारण गर्छ कसले भने सेवा आयोगले गर्छ, सेवा आयोगले अथवा नेपाल सरकारको कानूनले गर्छ, संघीय कानूनले गर्न सक्छ, प्रदेश कानूनले गर्न सक्छ, त्यसमा स्थानीय कानूनले दिने फेसिलिटी त्यहाँ व्यवस्था गर्न सक्छ, यी कुराहरू नबुझ्नेलाई हातले छामछुम गर्दै अनि यो पिएन त्यो पिएन भन्ने मात्रै हो।
जस्तै यो स्थानीय निकायमा तहमा होइन निकायमा जुन कर्मचारी हुनुहुन्छ नि अलरेडी बसिरहनु भएको छ उहाँहरूको चाहिँ यो तह सञ्चालन समिति त्यति धेरै योग्यता छैन भनेर पनि कुरो उठिरहेछ. माथिबाट कर्मचारी जानुपर्छ, लोकसेवाबाटै गएका मान्छेहरू क्वालिफाइड हुन्छ, उहाँहरूले मात्र चाहिँ यो राम्रोसँग चलाउन सक्छन्, तर तिनले चाहिँ स्थानीय तह धान्न सक्दैनन् भन्ने कुरो भन्छ. तिनको चाहिँ व्यवस्थापन कसरी गर्न सकिला?
तपाईँले बडा भित्र कहाँबाट एउटा चोर कुरा लिएर आउनुभयो. एउटा अहिले पछिल्लो समयमा एउटा विकृति कहाँ आएको थियो भने द्वन्द कहाँ आएको थियो भन्दा जिल्ला विकास समितिमा मैले देखेको केन्द्र सरकारबाट गएको स्थानीय विकास अधिकारी योजना अधिकारी र लेखाका कुराहरू चाहिँ केन्द्रबाट नियुक्ति भएका कर्मचारी निम्ति अर्को जिल्ला विकास समिति राखेर सूचना अधिकारी अनि त्यो आर्थिक अधिकारी यिनीहरूको बीचमा एउटा द्वन्द थियो. त्यसको अर्थ के थियो भन्दा स्थानीय रूपबाट रिक्रुट गरेका कर्मचारीहरूको भन्दा केन्द्रबाट गएका कर्मचारीको पर्फर्मेन्स अथवा कार्यकुशलता अथवा काम गर्ने क्षमता चाहिँ पक्कै पनि राम्रो थियो. त्यसभन्दा त्यो भनिएको अर्थ त्यही अनुभवमा अहिले त्यो कुरा आएको छ. त्यसभन्दा म के भन्छु भने अब हामीले आफ्ना राजनीतिक कार्यकर्ता भर्ना गर्ने तरिका होइन, राम्रा मान्छे भर्ना गर्ने तरिकाको हाम्रो अहिले जुन समावेशी लोकसेवा आयोगको संरचना छ नि यो पनि अब कम्पिटेटिभनेस हुन्थ्यो, अब त बढी हामी आरक्षणवादीतिर गएछौँ. त्यसो हुँदाखेरि मेकानिकल प्रशासनमा हामी चल्दैछौँ. त्यसो हुँदाखेरि मैले के देख्छु भने क्षमताको कर्मचारी क्षमता भएको पदमा जानको लागि त हाइली कम्पिटिसनबाट आउनु पर्यो. त्यो तलको स्थानीय सरकार के निकाय के अरे निकायले गरेको अथवा हिजोको गाविस नगरपालिका अन्त जीविसले गरेको कर्मचारीको लो पर्फर्मेन्स देखिहालेछ त त्यसो भन्दा हामीलाई के चाहिँ आवश्यक रहेछ भन्दा लोकसेवा आयोग नै पास गराउनु पर्दो रहेछ भन्ने त्यो नयाँ सन्देश दिएछ.
त्यसलाई एकैताले हामीले अवकाश पनि दिन सक्दैनौँ.
होइन, अवकाश दिन सक्छौँ, एउटा अवसर दिने हो. कम्पिटिसनको सबै त्यस्तो असक्षम छैन नि, धेरै रूपमा असक्षम देखिए, त्यही भएर अहिले गुनासो निस्क्यो भने उहाँहरूको वृत्ति विकास गर्न सकिन्छ, उहाँलाई अवसर दिएर आफ्नो आफ्नो क्वालिटी अपग्रेड गर्न सक्नुहुन्छ नि त उहाँहरूले, कि आफूलाई सुधार्नु पर्यो, आफू कम्पिटेटिभ काम गर्ने किसिमको स्किल प्राप्त गर्न सक्नु होइन भने अट्नुपर्छ. त्यो लोकसेवा आएकै मान्छे नि त पछि पर्दै जान्छ नि होइन र जसले आफूलाई अपडेट गर्दै गर्दै त्यो प्रमोसन छिटो हुँदै जान्छ भने जसले केही पनि गर्दैन आफै भए पनि ठिकै नभए पनि ठिकै भने तरिकाले बसिरहे त्यो त तलै बसिरहेको हुन्छ नि. यही हो त आजको संसदीय अभ्यासमा प्रजातान्त्रिक शासन प्रणाली कम्पिटेटिभनेस.
अर्को चाहिँ यो युनियन खोल्ने जुन हाम्रो माथिको कर्मचारीमा चाहिँ देखिएको छ दलगत कर्मचारी खोल्ने, स्थानीय तहमा पनि त्यो क्रम सुरु भइसक्यो युनियनहरू खोलेर चाहिँ पार्टीगत हिसाबले चल्ने भइसक्यो. यसले चाहिँ कतिको हार्मफुल गर्दा माथि त कर्मचारी संयन्त्र दलीयकरण भयो भने चर्को आलोचना भइरहेछ, अब तल पनि त्यो अभ्यास स्थानीय सरकार भन्यो कर्मचारीहरूको पनि त्यो खालको दलीय सिन्डिकेट भनौँ दलीय चाहिँ संगठन हुने हो भने स्थानीय तहको जुन हाम्रो अहिलेको उद्देश्य छ नि जनताको घर घरमै सेवा पुर्याउने भने त्यसलाई चाहिँ कतिको असर गर्दा यसलाई कसरी रोक्न सकिएला?
फेरि अर्को बडो जटिल समस्या ल्याउनु भयो तपाईँले. हो, मैले देखिरहेछु गाविस सचिवहरूको हकित संरक्षण मञ्च कि के भने एउटा यस्तो कर्मचारी संगठनको एउटा सङ्घ छ जसका पदाधिकारीहरू सबै काठमाडौँमा भेट्छु. मैले म पनि काठमाडौँको सेमिनारे एउटा भात खाने सहभागीको हैसियतले म भन्छु अब तिनले कामै नगर्ने हो. त्यसभन्दा अहिले विकृति कहाँ आइरहेछ भने त्रिभुवन विश्वविद्यालय म पनि लामो समयसम्म त्रिभुवन विश्वविद्यालय 45-46 वर्ष काम गरेको मान्छे हो. त्यसभन्दा मैले के देखिरहेको छु भने विकृति र विसङ्गति कहाँबाट घुसपैठ भइरहेछ भने कर्मचारीहरूको सङ्गठनले. हुन त फेरि यो प्रतिगामी भनिएला राजा महेन्द्रको समय यी सङ्घ संस्था के अरे सङ्गठनहरू बन्द गरिएको थियो, अहिले धेरै मान्छेहरूले बन्द गर्नुपर्छ भन्ने छ. यसको ज्वलन्त उदाहरण म आफैले भन्छु. म ग्रामीण विकास केन्द्रीय विभागको प्रमुख हुँदाखेरि विद्यार्थी सङ्ख्या कम भए, यहाँ हामी कहाँ त्यो सोबियुको चुनाव भएको थिएन, मेरो कार्यकालमा एक दिन होइन एक घन्टाको अथवा एउटा एक पिरियडमा नै हडताल भएन. कारण सङ्घ सङ्गठनहरू थिएनन्, त्यसो हुँदा राम्रो पढाइ भएछ नि त. त्यसो हुँदाखेरिमा कुन कुराले हार्म गर्छ भन्ने कुरो भनौँ त यो सङ्घ सङ्गठन नहुनु होइन, त्यसलाई त हाम्रो प्रश्न नियम छ त निषेध नै थियो. हिजो निजामती सेवा ऐन थियो भने अहिले स्थानीय सेवा ऐन छ, त्यो भित्रबाट उसको कोड अफ कन्डक्ट आचार संहितादेखि प्रमोसन पदोन्नतिदेखि सुविधाका कुरा हयाबदुर त्यहीँ लेखि हुन्छ. त्यो सोबियुले अथवा त्यो सङ्घ सङ्गठनले के गर्छ र केही पनि गर्दैन, राजनीति गर्ने अनि दलभित्र पसेर संरक्षण गर्ने, खराब कामको संरक्षण गर्ने. जस्तै मैले एउटा भर्खरै भिजिट गरेको थिएँ दोलखामा, 11 क्याम्पस रहेछ हिमाली जिल्ला दोलखा होइन कुनै कुनै क्याम्पसमा के भन्छन् भने फर्स्ट इयर तिनजना छन्, सेकेन्ड इयर छजना छन्, थर्ड इयरमा यति छन् भने त्यस्तै चार पाँचवटा भन्छन् कि अब त्यस्तो क्याम्पस कसरी चलिरहेको छ त। अनि उहाँ माननीयजीले के भन्नुभयो भने अब कडाई पढाउँदैनन्, नपढाएपछि विद्यार्थी फेल, विद्यार्थी फेल भए भर्ना हुने आउँदैनन् रे रोग। अनि अनि उहाँहरू भन्नुहुन्छ अब मेरो राजनीति प्रचार प्रसार गर्ने मान्छे पर्नुभयो उहाँको सर, मैले फालम अनि भोलि म यो जिल्लामा हार्छु, अब कडाई गरौँ भने पढाइ सब्रेला तर म त हार्छु नि सर भने एउटा मान्यले भन्नुहुन्थ्यो कि हो यस्तो किसिमको स्थिति छ।
यो अनुभव छ नि सरको जुन चाहिँ यसलाई रोक्न के गर्नु पर्छ,
रोक्ने यसको विधान यसको यसको विधि यो त प्र्याक्टिस हो। संघमा त्यत्रो अधिकार क्षेत्र लेखेको छैन, अन्त राजनीतिक दलका ऊ भन्नुपर्छ भन्ने त छैन, तर त्यस्तो मान्छेलाई मौका दिनुहुन्थ्यो। मैले भने नि म्याग्दी जिल्लाको एक्स भने भिडिसीको सचिव काठमाडौँमा 24 घन्टा भेटिन्छ भने त्यहाँ सेवाग्राहीले के पाओलान् उसको गाविसमा, जसकि ऊ हकित संरक्षण मञ्चको अध्यक्ष हो,
गफ मात्रै दिएर
गफै मात्रै होला, होइन भने उहाँ कसले कोबाट सेवा पिउनबाट सेवा लिए होला नि त बिचरा, होइन र उहाँले कसको सेवा गर्दै हुनुहुन्छ, यहाँ पार्टीको गर्दै हुनुहुन्छ कि आफ्नो गाविसको सचिवको गर्दै हुनुहुन्छ, यस्ता जटिल प्रश्नहरू छन् त। त्यसो हुँदा सङ्घ संगठनले प्रायः जसो हाम्रो अहिले नेपालको सङ्घ संस्थाहरू बिगारिएको छ, औद्योगिक क्षेत्रमा ट्रेड युनियन लगायतले त्यो एउटा जायज कुरो नभएर त्यता विचलन भएको छ, त्यस्तै विश्वविद्यालयतिर सोभियोहरूले विचलन ल्याएको छ, त्यस्तै गरेर निजामती क्षेत्रतिर पनि सङ्घ संगठनले स्पाइले, तर यो कुरा है यहाँले निर्देश गरेको कुरा के भने स्थानीय तहमा यस्ता सङ्घ संगठनले काम गर्दैन, किनभने त्यहाँ उहाँहरू आफै वञ्चित हुनुहुन्छ, कतिपय कुरा आफैले गरेको हडतालले आफैलाई डेट्रिमेन्टल अथवा घात पार्न सक्छ, त्यस्तै किसिम हुन जान्छ, त्यसो हुँदा विचार गर्दै जानुहोस्, यसको महत्व घट्दै आउँछ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर अहिले तपाईँले कार्यक्रम बल दिँदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी स्थानीय तहका लागि सरकारले जारी गरेका आदेश र कर्मचारी व्यवस्थापन बारे छलफल गरिरहेका छौं। कार्यक्रममा स्थानीय शासनका विज्ञ एवं त्रिभुवन विश्वविद्यालय ग्रामीण विकास विभागका पूर्व प्रमुख प्राध्यापक डाक्टर प्रेम शर्मासँग गरिएको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बलिन्द्र नेपालमा विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी सरकार र स्थानीय तहबीच देखिएको विवाद तथा स्थानीय तहमा कर्मचारी समायोजनबारे कुराकानी गरिरहेका छौं। कुराकानीमा हामीसँग हुनुहुन्छ स्थानीय शासनका विज्ञ प्राध्यापक डाक्टर प्रेम शर्मा। अलिकति यो भव स्थानीय तहका अहिलेको निर्वाचित पदाधिकारीको प्रवृत्तिको बारेमा कुरा गरौं। हामी पत्र पत्रिका रेडियो संचार माध्यमबाट के सुन्छौं भने अलिकति स्वेच्छाचारी खालका निर्णयहरू जुन अना आवश्यक थिएन त्यस्ता निर्णयहरू बढी भए, जस्तै मोटरसाइकल किन्ने, डोजर किन्ने, यस्ता निर्णयहरू चाहिँ बढी भए भनेर चाहिँ भइरहेछ। यो भनेको स्थानीय तहमा चाहिँ अब जे गर्दा पनि हुन्छ, हामीले अधिकार पायौं, सिंहदरबारकै अधिकार पायौं भनेर त्यो जुन उनीहरूको अधिकार स्थान थियो त्यो बुझाउन नसकेका कारणले हो कि अब स्वेच्छाचारी हो, हामीले करोड़ खर्च गरेर आएको छ त्यो उठाउनुपर्छ भन्ने ढंगले चाहिँ उहाँहरू त्यसरी प्रस्तुत हुनुभयो होला।
पहिलो कुरो त यहाँको शब्द स्वेच्छाचारी भन्नुभयो, स्वेच्छाचारी स्थानीय तहका कर्मचारी जनप्रतिनिधि त हुनै सक्दैनन्, किनभने उहाँहरूलाई पनि शासन गर्ने कानून छ, होइन स्थानीय शासनभित्र पनि कानून के अरे स्थानीय तहभित्र नै कानून बनाउने अधिकार छ, उहाँहरूले बनाउने हो, तर त्यही स्वेच्छाचारी कालले कानून बनाउनु भएछ भने त अब त्यहाँ भन्ने ठाउँ रहेन, होइन कति हात्ती राख्ने हो कि अथवा घोडा राख्ने हो या कार राख्ने हो के राख्ने हो मोबाइल राख्ने हो कहाँ कहाँ के राख्ने हो उहाँहरूको अधिकार क्षेत्रभित्रको त रह्यो, तर त्यो जनताको अगाडि उहाँले जुन निर्णय गर्नुहुन्छ सायद त्यति अलोकप्रिय निर्णय गर्नुहुन्छ जस्तो मलाई लाग्दैन। पहिलो कुरा, दोस्रो कुरो, नेपाल कानूनी राज्यबाट विचलन भएको देखिन्छ तर कानून त मौजुद त छ त, कानूनबाट नागेर बाहिर जान सक्ने अवस्था त छैन नि, त्यसो भन्दा कानूनले नै बाँच्छ, त्यसो भन्दा धेरै रिमरहरूका कुरा चाहिँ नगरौँ, सायद उहाँ त्यति स्वेच्छाचारी हुनुहुँदैन होला, त्यसो हुँदा अलिकति कुरामा त्यस्तो कुरामा हामी चाहिँ पटक्कै नगरौँ, सायद यो चाहिँ ठेगानमा आउँछ। अहिले अलिकति के भने उन्मत्त हुनुहुन्छ, उहाँहरू कानूनका विषयमा ज्ञान राख्नु भएको छैन। अब उहाँहरूलाई मैले सोद्धाखेरि तपाईँहरूको कार्य नगर कार्यपालिकामा कतिजना हुन्छ, गाउँ कार्यपालिका कति हुन्छ भन्दा त उहाँले संख्या तोक्न सक्नुहुन्न। त्यसो हुँदा एउटा पाँचवटा अब नेपालमा एउटा गाविसमा कतिवटा वडा छन् भनेर त कसैले भन्न सक्दैनन्, होइन? पाँचवटा वडादेखि अहिले बाह्रवटा वडा छ, 933 छ अहिले, तर प्रोभिजन 35 छ। त्यसो हुँदा यस्ता कुराहरू समेत ज्ञान नभएका हाम्रा भर्खर निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशस्त पढ्नु आवश्यक छ, उहाँले तालिम लिनु आवश्यक छ, उहाँलाई अभिमुखीकरण गराउन अति आवश्यक छ। त्यसपछि उहाँले बुझ्नुहुन्छ कति युज कति मिसयुज गर्छ भन्ने कुरा पछि बुझ्नुहुन्छ।
भनेपछि उहाँहरूलाई जुन सरकारले पनि स्थानीय विकास मन्त्रालयले पनि ट्रेनिङहरू सुरु गरेको थियो त्यसलाई कन्टिन्यू गरेर अलिक विशेष खासको
कन्टिन्यू होइन, यसमा साँच्चै भने स्थानीय तह सम्बन्धीका विज्ञहरूबाट मात्रै गराउन सकिन्छ, जो त्यो तरिकाले गराएर साध्य हुने, किनभने यसमा विधायकीय अधिकार भनेको के हो स्थानीय सरकारको, कार्यपालिका सम्बन्धी अधिकार भनेको के हो, अर्को न्यायिक ऐन यहाँ कुरा उठाएको थियो, न्यायिक समितिले के गर्न पाउने के गर्न नपाउने भन्ने कुरा उठ्यो, त्यो सम्बन्धी त अलिक डिटेल नलेज त हुनु पर्यो, ज्ञान त हुनु पर्यो, उहाँले थाहा पाउनु पर्यो नि। त्यसो भन्दा त्यो थाहा नभइकन चल्यो भने त धेरै ठाउँमा हामी त फस्छौँ, त फस्नु भनेको कानूनमा बाँधिन्छौँ त, बाँधिएर जेलिन्छ, जेलिन्छ जब बाहिर निस्कने उपाय हुँदैन। त्यसो भन्दा यस सम्बन्धीमा सच्चा जनप्रतिनिधिले मौजुदा नियम कानून ऐन निर्देशिका र बनाउन चाहने सिप हुनु पर्यो।
अलिकति यो स्रोत व्यवस्थापनको बारेमा पनि कुरा गरौँ स्थानीय तहमा, यसको व्यवस्थापन चाहिँ कसरी गर्न सकेला? यो एउटा विधेयक, संशोधन विधेयक पनि छ, छलफलको विषय पनि बनिरहेको छ, 78% चाहिँ माथि केन्द्रले राख्ने, बाँकी प्रदेश र स्थानीय तहलाई दिने भन्ने चर्चा पनि भइरहेछ, यसलाई चाहिँ कसरी व्यवस्थापन गर्न सकेला?
एउटा कुरा नबुझेको, पानी कहाँबाट पर्छ भनेर नबुझे जस्तै हो, पैसा कहाँबाट जम्मा हुन्छ भन्ने नबुझ्नु र यो आकाशको पानी कहाँबाट आउँछ भन्ने नबुझ्नु जस्त यो बराबरै हो। आकाशको पानी कसरी आउँछ भन्ने त तपाईँलाई पनि थाहा होला, जमिनमा तातो हुन्छ, भ्यापोरेटबाट आकाश हुन्छ, आकाशमा गए चिसो हुन्छ, चिसो भएर ड्रप थोपाको रूपबाट तल झर्छ, तर पैसा कहाँ आउँछ भन्ने त सायद तपाईँले बताउनुहुन्न कि हो, त्यही हुँदा तपाईँलाई त थाहा होला। त्यस्तै जस्तो के बुझ्नुपर्छ भन्दा अब केन्द्रबाट आशा गर्ने हरेक किसिम बजेट माथिले दिएन भन्ने, अनि 78% केन्द्रमा रहन्छ भनिसकेपछि त केन्द्रमा 78 स्थानीय तहमा 78% दिने, केन्द्रमा बाँकी 18% दिने हो भने 22% दिने हो भने के होला? अनि केन्द्रमा तपाईँले ताक्नुहुन्छ कि तल केन्द्र चाल्ने? केन्द्र त चलाउनु पर्छ, केन्द्र त सङ्घीय शासन प्रणाली बडो मजबुत हुनुपर्छ, स्ट्रङ हुनुपर्छ भने अब रिसोर्स एलोकेसन समानुपातिक विकासको लागि न्यायिक इक्विटेबल डिस्ट्रिब्युसन्सको लागि पनि केन्द्र सरकार हातमा त त्यो रिसोर्सहरू त केही त हुनु पर्यो, र सबै ठाउँमा सबै खालको राजस्वहरू अथवा कर प्रणाली सारा कुरा केन्द्रले क्याप्चर गरेको होइन, रोयल्टीका कुरा होइन, यस्ता कुराहरूमा के छ त भन्दा स्थानीय तहलाई आफ्नो तरिकाले कर उठाउन सक्ने, सेवा शुल्क लगाउन सक्ने अथवा अन्य किसिमका प्रावधान गराउन सक्ने अधिकार त्यो छ, उहाँले आफै जेनेरेट गर्न सक्नुहुन्छ। दोस्रो कुरो, केन्द्रबाट आउने अधिकार त अथवा केन्द्रबाट आउने बजेट त माथि त ठुलै हुनु पर्यो, त्यो स्वाभाविक हो एउटा कुरो। अर्को, कोही ठाउँका स्थानीय सरकारहरूमा तहमा चाहिँ प्रशस्त आमदानी हुने ठाउँहरू छन्, कुनै ठाउँमा जिरो हुने ठाउँ पनि त छ नि त, जिरो हुने मर्ने आमदानी हुने बिरगन्ज र काठमाडौँको कोटेश्वरै सबै लाभान्वित हुने हो भने त अरूको त हेरेर बसे भइगयो नि त, त्यसो भन्दा त्यसै त विकास त सम्भव छैन। त्यसै कारणले के छ भने केन्द्र सरकारले समा दृष्टिकोणले समन्यायिक दृष्टिकोणबाट सबैलाई वितरण गर्ने किसिमको एउटा पोलिसी बनाउँछ सङ्घ सरकारले अथवा केन्द्र सरकारले, अनि त्यस अन्तर्गत तल्लो तहले पाउनुपर्ने सुविधा त्यो, र कहिलेकाहीँ हामी के हेर्छौँ भने पछाडि परेकालाई अगाडि ल्याउनु पर्ने पनि विशेष कार्यक्रमहरू तय गर्नुपर्ने हुन्छ। त्यसो भन्दा हामीले हिजो पनि के थियो भन्दाखेरिमा एउटा ट्याग के अरे सशर्त र निशर्त किसिमको बजेट हामीले पठाउँथ्यौँ, त्यो सशर्त भनेको अब ककला महिला होला, बाल बालिका होला, दलित होला, ककला दिन त्यो त्यता खर्च गर्ने त्यसैमा खर्च गरिन्थ्यो भने त्यसलाई के हो फर्दर टाइम बिङ त्यसलाई अपलेट गर्नलाई गरियो भने अरू पुँजीगत खर्चहरूमा चाहिँ फेरि छुट तरिकाले गरिएको थियो। अब त त्यो सबै कुरो व्यवस्थापन गर्ने त स्थानीय सरकारले हुनु पर्यो नि त, त्यसले जाने छ त त्यसले गर्नु पर्यो त, माथिबाट त नियम र एउटा फर्मेटमा मात्रै बनाइदिएको छ, तर बनाउने अधिकार त तलै हो नि त.
जस्तै रिसोर्स अलिक धेरै माथि मात्र केन्द्रित गर्दा तल चाहिँ हामीले धेरै अधिकार दियौँ भनेर चर्चा गरिरहेको छौँ. संविधानमा पनि 22 अधिकार छ, तर त्यो अधिकारै फङ्सन हुन नसक्ने गरी आफ्नो रिसोर्सै माथि तान्दियो भने त स्थानीय त बलियो नहोला नि त. फेरि पहिलाकै स्थानीय निकाय जस्तै माथिबाट सञ्चालित हुने खालका होला नि त.
अब पहिला कुरा त तल्लो तलाई हिजोको स्थानीय स्वायत्त शासन ऐन 2055 धेरै अधिकार दिएको थिएन. वास्तवमा भन्यो भने त्यो विकेन्द्रीकरण 2039 भन्दा पनि परिष्कृत खालको थिएन भन्छु म त. र अहिले संविधानले नै व्यवस्था गरेको प्रावधानभित्र त अथवा धारा उपधाराभित्र त काम गर्न सक्ने अधिकार त तल छ त. अब स्थानीय तहलाई 22 आफ्नो अधिकार क्षेत्र छ, 15 केन्द्र प्रदेशसित सहकारी गर्ने अधिकार क्षेत्रहरू त छन् त. त्योभित्र हामी काम बाँडफाँड गर्न सकिन्छ नि त त्यहाँ. र केन्द्र सरकारले कसैलाई नाङ्ने बनाउने कसैलाई एकदम मोटाउने बनाउने किसिमको नीति त गर्दैन. त्यसो त्यो गर्न पनि भएन. त्यसै कारणले हामीले त्यो केन्द्र सरकारले बजेट जतिसुकै लिएछ, हिजोको जस्तो स्थिति होइन कि म मन्त्री भएँ यति पैसा तँलाई ल्याइदिउँला यसो गरिदिउँला भन्ने, अब त त्यो सम्भावना त छैन. सूत्र अनुसार फर्मुला बेसमा जान्छ. फर्मुला बेसमा जाँदाखेरिमा सबैलाई समन्यायिक र समान दृष्टिकोणबाट त्यो वितरण हुन्छ. त्यहाँ आफ्नो ठाउँ रह्यो रह्यो कुरो के हो त भन्दा त्यत्रो पैसा माथि किन अलि त्यसको मात्र त मलाई पनि के लाग्छ भने स्थानीय तहलाई अझ त्योभन्दा अलिकति बढी अधिकार दिए भए हुन्थ्यो. सीमा जुन सिमाना राखिएको छ 5% अथवा जति प्रतिशत रह्यो त्योभन्दा अलिकति बढाउन सकिन्छ. जस्तै स्क्यान्डिनेभियन कन्ट्रिजहरूमा 40% जस्तो तल जान्छ कि. स्थानीय तहलाई नि ती बजेटहरू दिएको हुन्छ, उनीहरूले सेल्फ म्यानेज गर्छन्, केन्द्रमुखी पनि हुँदैन, उनी सेल्फ म्यान गर्छ. त्यस्तो किसिमको प्रोभिजन छ. तर त्यहाँको आर्थिक सामाजिक संरचना र हाम्रो आर्थिक संरचना त फरक छ नि त. हाम्रो त विविधता छ. हामी कहाँ चाहिँ यहाँ चाहिँ 60 मिटर्सको अल्टिच्युडदेखि 8,000-8,848 उसम्म अल्टिच्युडको मान्छे पनि छौँ, र 124-125 जात जाति भएका भाषाभाषी भएका त्यस्ता किसिमको संरचनाभित्र त हामीले त धेरै कुरामा विचार पुऱ्याएर निर्णय गर्नुपर्ने आवश्यकता हुन्छ नि, होइन र?
सर अन्तिम क्वेसन गर्दैछु म. चर्चामा रहेको चाहिँ दोहोरो करको विषय, जस्तै सवारी साधन कर चाहिँ स्थानीय तह, जस्तै काठमाडौँको हकमा चाहिँ काठमाडौँ महानगरपालिकाले लिने, अहिले जहाँबाट चाहिँ यातायात विभागबाट कर लिइरहेछ त्यहाँबाट पनि लिने, दोहोरो करको मारमा चाहिँ जनता पर्दैछ नि त, दोहोरो चाहिँ कर थपिन्छ भने चाहिँ यसको चाहिँ व्यवस्थापन कसरी होला? यो कानून पनि बन्दैछ, अलिक डिबेटको विषय पनि छ.
यो यसको विषयमा एउटा प्राविधिक कठिनाई छ होला. जस्तै के हुन्छ भने कुनै इन्ट्री पोइन्टबाट प्रवेशद्वारबाट भित्रिएको सामान इन्ट्री पोइन्टमै नै हामीले कर लगाउने एउटा कुरा हुन्छ, त्यो एउटा कर भयो. अर्को त्यसको ट्राभल डिस्टेन्स अथवा ट्रान्सपोर्टेसन्सले पनि फरक पार्छ. त्यसो हुँदा त्यो ठाउँमा कर फरक फरक हुन सक्ने समस्याहरू छन्. रह्यो कुरो के हो भन्दा हिजो पनि नेपालमा दोहोरो कर प्रणाली भयो भने व्यापक थियो. त्यसलाई चाहिँ एकद्वार प्रणाली बनाउने भनेको एक ठाउँमा कर लगाएपछि हुन्थ्यो, अथवा भ्याटको विषयमा पनि त्यस्तै तरिकाले लगाएपछि जतासुकै हुने सम्भावना थियो. त्यो कुरामा अप्ठ्यारो हुने स्थितिमा करेक्सनमा आउँछ पक्कै पनि. तर यो चिज होइन कि दोहोरो कर प्रणाली भए पनि तिर्नुपर्ने 5 र 3 तिर्ने हो भने 8 तिर्ने हो. एक ठाउँमा 5 लाग्ला, एक ठाउँमा 3 लाग्ला, 8 एक ठाउँमा लगाइदियो भने त सकिगयो नि त. त्यसो हुँदा त्यस्तो समस्याहरू परेका हुन्, तर यसमा अन्यलता अलिअलि रहेको छ. तर यो अन्यलता छिटै पनि सरकारले समाधान गर्छ.
समय दिनु
हस्, धन्यवाद.
स्थानीय शासनका विज्ञ एवं त्रिभुवन विश्वविद्यालय ग्रामीण विकास केन्द्रीय विभागका पूर्व प्रमुख प्राध्यापक डाक्टर प्रेम शर्मा. कार्यक्रम बलियो नेपालको आजको अंकमा सरकार र स्थानीय तहबीच देखिएको असमझदारी र कर्मचारी समायोजनबारे छलफल गर्यौं. स्थानीय शासनका विज्ञ प्राध्यापक डाक्टर प्रेम शर्मासँग गरिएको कुराकानीसँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं. उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिनु नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म प्रकाश ढकाल पनि विदा हुन्छु. नमस्कार.